بسم اللہ الرحمن الرحیم. السلام علیکم. یہ اس کتاب کا پارٹ نمبر 1 ہے. آج ہم آپ کے لیے کتاب حیات الصحابہ اردو حصہ اول ریکارڈ کر رہے ہیں. اس کتاب کے مصنف حضرت مولانا محمد یوسف کان دہلوی ہیں اور اس کتاب کا اردو ترجمہ محمد احسان الحق نے کیا ہے. یہ کتاب آپ کے لیے قرطبہ آڈیو لائبریری کی جانب سے پیش کی جا رہی ہے. مزید کتابوں کی معلومات کے لیے اس نمبر پر رابطہ کریں 03212138225 یا وزٹ کریں ہماری ویب سائٹ www.qartaba.org www.qurtaba.org. بسم ہی تعالی عرض مترجم الحمد للہ وکفا وسلام علی عباد اللہ الذین اصطفا. حضرات صحابہ کرام رضی اللہ تعالیٰ عنہم اجمعین دین کی بنیاد ہیں، دین کے اول پھیلانے والے ہیں. انہوں نے حضور اقدس صلی اللہ علیہ وسلم سے دین حاصل کیا اور ہم لوگوں تک پہنچایا. یہ وہ مبارک جماعت ہے جس کو اللہ جل شانہ نے اپنے نبی پاک صلی اللہ علیہ وسلم اور پیارے رسول کی مصابہت کے لیے چنا، اور اس کی مستحق ہے کہ اس مبارک جماعت کو نمونہ بنا کر اس کا اتباع کیا جائے. حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ فرمایا کرتے تھے کہ جسے دین کی راہ اختیار کرنی ہے تو ان کی راہ اختیار کرے جو اس دنیا سے گزر چکے ہیں، اور وہ حضرت محمد صلی اللہ علیہ وسلم کے صحابہ ہیں جو اس امت کے افضل ترین طبقہ ہے. قلوب ان کے پاک تھے، علم ان کا گہرا تھا، تکلف اور تصنع ان میں کل عدم تھا. اللہ جل شانہ نے انہیں اپنے نبی صلی اللہ علیہ وسلم کی صحبت اور دین کی اشاعت کے لیے چنا تھا، اس لیے ان کی فضیلت اور برگزیدگی کو پہچانو، ان کے نقش قدم پر چلو اور طاقت بھر ان کے اخلاق اور ان کی سیرتوں کو مضبوط پکڑو، اس لیے کہ وہی ہدایت کے راستے پر تھے. مشکات. نبی کریم صلی اللہ علیہ وسلم کی پاک زندگی کو پہچاننے کے لیے حضرات صحابہ رضی اللہ تعالیٰ عنہم ہی کی زندگی معیار ہو سکتی ہے، کیونکہ یہی وہ مقدس جماعت ہے جس نے براہ راست مشکات نبوت سے استفادہ کیا اور اس پر آفتاب نبوت کی شعائیں بلا کسی حائل و حجاب کے بلا واسطہ پڑھی. ان میں جو ایمان کی حرارت اور نورانی کیفیت تھی وہ بعد والوں کو میسر آنا ممکن نہ تھی، اس لیے قرآن حکیم نے من حیث الجماعت، اگر کسی پوری کی پوری جماعت کی تقدیس کی ہے تو وہ حضرات صحابہ کرام ہی کی جماعت ہے، اس لیے کہ اس کو مجموعی طور پر راضی و مرضی اور راشد و مرشد فرمایا. اسی لیے استمرار کے ساتھ امت مسلمہ کا یہ اجماعی عقیدہ ہے کہ حضرات صحابہ کرام کل کے کل عدول اور متقین ہیں، اور ان کا اجماع شرعی حجت ہے. ان کا منکر دائرہ اسلام سے خارج ہے. حضرات صحابہ کی مقدس جماعت کمالات نبوت کی آئینہ دار اور اوصاف رسالت کی مظہر اتم ہے. حضور صلی اللہ علیہ وسلم کی عادات کریمہ، خصائل حمیدہ، شمائل فاضلہ، اخلاق عظیمہ اور شریعت کے تمام مسائل و دلائل اور حقائق و آداب کی علمن اور عملن سچی ترجمان ہے، اس لیے ان کی راہ کی اتباع ضروری ہے جو امت مسلمہ کو ہر گمراہی سے بچا سکتی ہے. حضرت مولانا محمد الیاس رحمت اللہ علیہ کی نانی محترمہ امی بی حضرت مولانا مظفر حسین صاحب کان دہلوی کی رابعہ سیرت صاحبزادی تھیں. और हजरत मौलाना ने उन्हीं की गोद में परवरिश पाई। मौसूफा की आप पर हद दर्जे शफकत थी, फरमाया करती थी कि इलियास तुझ से सहाबा की खुशबू आती है। कभी शफकत से पीठ पर हाथ रख कर फरमाती कि क्या बात है, तेरे साथ मुझे सहाबा रजी अल्लाह ताला अन्हुम की सी सूरतें चलती फिरती नजर आती हैं। इसके मासिवा हजरत शेखुल हिंद मौलाना महमूदुल हसन साहब फरमाया करते थे कि जब मौलवी इलियास को देखता हूँ तो मुझे सहाबा याद आ जाते हैं। हजरत मौलाना मोहम्मद मंजूर नोमानी दामत बरकातहुम का बयान है कि हम और हमारे बाज दूसरे साहिब बसीरत अहबाब इस बारे में हम ख्यालो यक जबान थे कि इस जमाने में ऐसी शख्सियत अल्लाह की कुदरत की निशानी और रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम का एक मौजज़ा है जिसको दीन के मौसर और जिंदा जावेद होने के सबूत के तौर पर और सहाबाए किराम के इश्क और खैरुल कुरून के दीनी जुनून और बेकरारी और इस दौर की खसूसियात का एक अंदाजा करने के लिए इस जमाने में जाहिर किया गया है। गालिबन यही वजह थी कि हजरत मौलाना मोहम्मद इलियास रहमतुल्ला अलैह हजरत सहाबाए किराम रजी अल्लाह ताला अन्हुम के वाकयात पढ़वा कर सुना करते और उनसे कैफो सुरूर की किसी दूसरी दुनिया में मुस्तगरक हो जाते। उन्होंने अपने फखरे जमाना भतीजे हजरत शेखुल हदीस मौलाना मोहम्मद जकरिया साहब कुद्दिस सिरहू से उर्दू में एक किताब हिकायत सहाबा लिखवाई जो हजरत सहाबा की मुबारक जिंदगी के मुख्तलिफ पहलुओं पर मुख्तलिफ उन्वानात के तहत तरतीब दी गई है और जिसकी इंदुल्लाह मकबूलियत का अंदाजा इससे किया जा सकता है कि इसके तराजिम अंग्रेजी फ्रांसीसी जापानी और दुनिया की दीगर जबानों में हो चुके हैं। हजरत मौलाना मोहम्मद यूसुफ साहब को भी सीरत नबवी सल्लल्लाहु अलैहि वसल्लम और हालात सहाबा रजी अल्लाह ताला अन्हुम से इश्क व शगफ विरसे में मिला। बचपन ही से वो हजरत सहाबाए कराम रजी अल्लाह ताला अन्हुम के हालात व वाकयात का मुताला किया करते। चुनाचा बचपन में समसालुल इस्लाम और महारबात सहाबा के पढ़ने और सुनाने से बहुत ज्यादा दिलचस्पी थी। हजरत मौलाना मोहम्मद इलियास रहमतुल्ला अलैह की हयात में इशा की नमाज के बाद सीरत की किताबों के सुनाने के अजीम खिदमत पर मौलाना मोहम्मद यूसुफ साहब भी मामूर थे। हजरत के वसाल के बाद भी ताहयात आपका यही मामूल जारी रहा। चुनाचा बारहा इसका मुशाहिदा हुआ कि जिस वक्त हजरत मौलाना मोहम्मद यूसुफ हयातुस सहाबा पढ़ते और इन मुबारक वाकयात की तशरीह फरमाते तो ऐसा महसूस होता कि गोया सहाबाए किराम को अपनी आंखों से देखा है या हजरत इनके घर के मखसूस लोगों में से हैं और ये सब वाकयात हजरत के सामने गुजरे हैं। हजरत मौलाना मोहम्मद इलियास साहब चाहते थे कि हजरत सहाबा की सीरत को दावत के तर्ज पे पेश किया जाए। चुनाचा इस काम के लिए उन्होंने अपने लायक फर्जंद हजरत मौलाना मोहम्मद यूसुफ साहब ही का इंतखाब फरमाया और अमानियुल अहबार का काम दरमियान में रुकवा कर इस किताब को तरतीब दिलाना शुरू कर दिया और बिलाखिर इसका नाम हजरत मौलाना सैयद अबुल हसन अली निदवी दामत बरकातहुम की तजवीज पर हयातुस सहाबा रखा गया। अहले इल्म की राय है कि सीरत सहाबा पर आज तक ऐसी जामे और माने किताब मुसन्नाए शहूद पर नहीं आई। गुज़िश्ता चंद सालों से मखदूमे गिरामी हजरत मौलाना मोहम्मद उमर साहब पालनपुरी बंदे से तकाजा फरमा रहे थे कि इस किताब का उर्दू में तर्जुमा कर डालो, मगर ये नाकारा अपनी कम आएगी बेजाती ना तजुर्बेकारी तसनीफ व तालीफ से अदम मुनासबत नीज रायवंड की मस्जिद व मदरसे की दावत व तदरीसी मसरूफियात की वजह से इस खिदमत की हिम्मत ना कर सका। लेकिन रायवंड के सालाना इज्तमा नवंबर 1990 के बाद दिल्ली वापसी के मौके पर लाहौर हवाई अड्डे पर हजरत इनामुल हसन दामत बरकातहुम ने मोहतरम अलहाज मोहम्मद अब्दुल वहाब साहब से सराहतन हुक्म फरमाया کہ احسان حیات الصحابہ کا اردو ترجمہ کرے۔ چنانچہ موصوف نے کہا کہ حضرت جی کے حکم و ارشاد کے بعد اب انکار کی کوئی گنجائش نہیں۔ اللہ تبارک و تعالی اس ترجمے کو قبول فرما کر امت مسلمہ کے لیے مفید بنائے، اور حضور اکرم صلی اللہ علیہ وسلم والی عالی محنت پر امت کے پڑ جانے اور عملاً حضرات صحابہ کرام رضی اللہ تعالی عنہم والی زندگی اختیار کرنے کے لیے اس کتاب کو ذریعہ قویہ فرمائے، آمین۔ محمد احسان الحق۔ بسم اللہ الرحمن الرحیم۔ مقدمہ کتاب عربی سے اردو۔ از حضرت مولانا سید ابو الحسن علی حسنی ندوی۔ الحمدللہ رب العالمین، والصلاة والسلام علی سیدنا محمد خاتم النبیین وعلی آلی وصحبہ اجمعین ومن تبعہم بإحسان الی یوم الدین۔ نبی کریم صلی اللہ علیہ وسلم اور صحابہ کرام رضی اللہ تعالیٰ عنہم کی سیرت اور تاریخ اس قوت ایمانی اور جوش اسلامی کے طاقتور ترین سرچشموں میں سے ہے، جس کو امت مسلمہ نے دل کی انگیٹھیوں کو سلگانے اور دعوت ایمان کے شعلے کو تیز تر کرنے میں استعمال کیا ہے۔ جو مادیت کی تیز و تند آندھیوں سے بار بار سرد ہو جاتی ہے، اور اگر یہ انگیٹھیاں سرد ہو جائیں تو ملت اسلامیہ کے پاس قوت و تاثیر اور امتیاز کا سرمایہ نہ رہے، اور یہ لاشائے بے جان ہو کر رہ جائے جس کو زندگی اپنے کاندھوں پر اٹھائے پھر رہی ہے۔ یہ ان مردان خدا کی تاریخ ہے۔ جب ان کے پاس اسلام کی دعوت پہنچی تو انہوں نے اس کو دل و جان سے قبول کیا اور اس کے تقاضوں کے سامنے سر تسلیم خم کر دیا۔ ربنا اننا سمعنا منادی ینادی للایمان ان آمنوا بربکم فآمنا۔ اور اپنا ہاتھ رسول اللہ صلی اللہ علیہ وسلم کے ہاتھ میں دے دیا۔ چنانچہ ان کے لیے اللہ کے راستے کی مشقت معمولی اور جان و مال کی قربانی آسان ہو گئی، حتیٰ کہ اس پر ان کا یقین محکم اور پختہ ہو گیا اور بالآخر دل و دماغ پر چھا گیا۔ غیب پر ایمان، اللہ اور اس کے رسول کی محبت، اہل ایمان پر شفقت، کفار پر شدت، نیز آخرت کو دنیا پر، ادھار کو نقد پر، غیب کو شہود پر، اور ہدایت کو جہالت پر ترجیح، اور ہدایت عامہ کے بے پناہ شوق کے عجیب و غریب واقعات رونما ہونے لگے۔ اللہ کے بندوں کو بندوں کی غلامی سے نکال کر اللہ کی بندگی میں لانے، مذہب کے ظلم و جور سے اسلام کی عدل گستری میں پہنچانے، دنیا کی تنگیوں سے آخرت کی وسعتوں میں لے جانے، اور دنیاوی مال و متاع اور زیب و زینت سے بے پرواہ ہو جانے، اللہ سے ملنے اور جنت میں داخل ہونے کے شوق کے محیر العقول واقعات سامنے آنے لگے۔ انہوں نے اسلام کی نعمت کو ٹھکانے لگایا، اس کی برکتوں کو اقصاء عالم میں عام کرنے اور چپے چپے کی خاک چھاننے کی بے پایا جذبات میں بلند ہمتی اور دقیق رسی کے باوجود اپنے گھر بار کو چھوڑا، راحت و آرام کو خیر بات کہا، اور اپنی جان و مال کی قربانی سے بھی دریغ نہ کیا، حتیٰ کہ دین کی بنیادیں قائم ہو گئیں، دین اللہ کی طرف مائل ہو گئے، اور ایمان کے ایسے مبارک جانفضا اور طاقتور جھونکے چلے جس سے توحید و ایمان اور عبادت و تقویٰ کی سلطنت قائم ہو گئی۔ جنت کا بازار گرم ہو گیا، دنیا میں ہدایت عام ہو گئی، اور لوگ جوک در جوک اسلام میں داخل ہونے لگے۔ تاریخ کی کتابیں یہ واقعات اور قصے اپنے اندر سمیٹے ہوئے ہیں۔ واقعات کے مجموعے ان سچے قصوں کو اپنے سینے سے لگائے ہوئے ہیں، کیونکہ یہ واقعات اور قصے اپنے اندر مسلمانوں کے لیے حیات نو کا پیغام اور تجدید کا سامان رکھتے ہیں۔ اس لیے اسلام کے اہل دعوت اور اصلاح ان واقعات پر اپنی ہمت و توجہ صرف کرتے ہیں، اور مسلمانوں کے اندر جوش ایمانی کو بیدار کرنے، حمیت اسلام پیدا کرنے اور ان کی ہمتوں پر مہمیز کا کام کرنے کے لیے इस्तेमाल करते हैं। लेकिन मुसलमानों पर एक ऐसा वक्त भी आया जब वो इस तारीख से बेगाना होकर इसको फरामोश कर बैठे। हमारे अहले वाज़ो इरशाद और अहले कलम व मुसन्निफीन ने अपनी तमाम तर तवज्जा औलियाए मुताखरीन के वाकयात और अरबाब जहद व मशकियत की हिकायात बयान करने पर सर्फ कर दी। और लोग भी इस पर ऐसे फरीफ्ता हुए कि वाज़ो इरशाद की मजालिस, दरस व तदरीस के हल्के और इस दौर की सारी तसानीफ और किताबें इन्हीं वाकयात से भर गईं। सारा इल्मी सरमाया सूफिया किराम के अहवालों के करामात की नजर हो गया। जहाँ तक राकिमुस सुतूर को इल्म है, सहाबाए किराम रजी अल्लाह ताला अन्हुम के वाकयात और हालात का इस्लामी दावत और तरबियत में क्या मकाम है और इस गंजे गिरा माया की इस्लाह और तरबियत के मैदान में अहमियत, तासीर की अफादियत और कदर कीमत की जानिब पहली बार मशहूर दाई इलल्लाह मुसलहे कबीर हजरत मौलाना मोहम्मद इलियास रहमतुल्लाह अलैह की तवज्जो हुई, जो पूरी हिम्मत और बुलंद हौसलगी के साथ इसके मुताले में मुनहमिक हो गए। मैंने इनमें सीरत नबी सल्लल्लाहु अलैहि वसल्लम और सहाबा के हालात का बेपनाह शौक पाया। वो अपने अकीदतमंदों और साथियों से उन्हीं की बातें करते, इसी का मुजाकरा करते। चुनाचा हर शब मौलाना मोहम्मद यूसुफ साहब ये वाकया पढ़कर सुनाते। वो पूरी तवज्जा और अजमत के साथ हमातन शौक बनकर सुनते और चाहते थे कि उनकी नशरोशात की जाए। इनके भतीजे शेखुल हदीस हजरत मौलाना मोहम्मद जकरिया साहब ने एक मुतवसित रिसाले सहाबा इकराम के हालात में तालीफ किया, जिससे हजरत मौलाना मोहम्मद इलियास बहुत मसरूर हुए। और तमाम काम करने वालों और दावत के रास्ते में निकलने वालों के लिए इस किताब का मुताला मुजाकरा जरूरी करार दिया। चुनाचा ये किताब दावत के काम करने वालों के निसाब में दाखिल है और दीनी हलकों में इसको ऐसा कबूल आम हासिल है जो कम किताबों को हासिल होगा। हजरत मौलाना मोहम्मद इलियास साहब के वसाल के बाद मौलाना मोहम्मद यूसुफ साहब अपने अजीमुल मर्तबत वालिद के जानशीन और वारिस हुए। दावत की जिम्मेदारियां भी उनके हिस्से में आईं। सीरत नबी सल्लल्लाहु अलैहि वसल्लम और हयात सहाबा से शगफ भी विरसे में मिला और दावत के सख्त मशागिल के बावजूद सीरत और तारीख और तबकात सहाबा की किताबों का मुताला और इसका इन्हिमाक जारी रखा। चुनाचा जिन लोगों को मैं जानता हूँ, इनमें मौलाना मोहम्मद यूसुफ साहब जैसा सहाबा के हालात पर नजर रखने वाला, इनसे ज्यादा इस्तजार रखने वाला, इनसे अच्छा इस्तशहाद करने वाला, अपनी तकरीरों और गुफ्तगू में उनके वाकयात को नगीने की तरह जड़ने वाला वसीउ नजर और बारीक बीन आलम में मैंने नहीं देखा। करीब करीब यही सब वाकयात और सच्चे किस्से इनके कुव्वत कलाम का सरचश्मा, उनकी असर अंगेजी और सहर आफरीनी का जरिया थे। जमातों को बड़ी सी बड़ी कुर्बानी देने, बड़े से बड़े ईसार के लिए तैयार करने, सख्त से सख्त तकलीफें झेलने और बड़ी से बड़ी मुसीबत उठाने और दावत के रास्ते में सख्तियां बर्दाश्त करने का बहुत बड़ा हथियार थे। दावत इनके जमाने में हिंदुस्तान से निकलकर इस्लामी ममालिक और यूरोपो अमरीका, जापानो जजायर हिंद तक पहुंच गई थी और एक ऐसी जगीम किताब की सख्त जरूरत थी कि जिसका मुताला और मुजाकरा दावत में लगने वाले और बैरूनी असफार में जाने वाले कर सकें, ताकि इससे इनके दिलो दिमाग को गजा हासिल हो, दीनी जज्बात में तहरीक हो। दावत के साथ इनके तबा का जज्बा और जानो माल लगा देने का शौक बेदार हो और वो हिजरत और नुसरत के फजाइल आमाल और मकारिम इखलाक के लिए महमीज का काम करे। जब कभी वो इन वाकयात और हिकायात को पढ़ें और सुनें, तो उसमें ऐसा खो जाएं जैसे छोटे मोटे दरिया समंदर में खो जाते हैं और कदावर इंसान पहाड़ के सामने पस्त हो जाते हैं। यहाँ तक कि उनको अपने यकीन पर ये शुबा होने लगे, आमाल नजरों में हकीर हो जाएं और जिंदगी बेहसियत नजर आने लगे। उनकी हिम्मतें बुलंद हो, दिलों में शौक हो और अज़्म और इरादे में पुख्तगी और जोश हो। अल्लाह ताला की मशीयत और इरादे से दावत की इज्जत और फजीलत के मासिवा इस बुलंद पाया किताब की तालीफ का शर्फ भी हजरत मौलाना मोहम्मद यूसुफ साहब को मिला। हालांकि उनकी जिंदगी के मशाकिल, असफार की कसरत, मेहमानों का हुजूम, वफूद की आमद और दरस और तदरीस के इश्तगाल के साथ तसनीफ व तालीफ का कोई इम्कान न था, लेकिन उन्होंने अल्लाह की तौफीक व मदद, بلند ہمتی اور قوت و عظیمت سے تصنیف و تالیف کا کام بھی انجام دیا اور اسی طرح دعوت و تصنیف کو جمع کیا جن کا اجتماع یقیناً سخت دشوار اور مشکل ہے. انہوں نے نہ صرف 3 ضخیم جلدوں میں صحابہ کرام رضی اللہ تعالیٰ عنہم کے حالات جمع کیے اور سیرت و تاریخ اور طبقات کی کتابوں میں جو مواد منتشر تھا اس کو یکجا کر دیا, بلکہ امام طحاوی کی کتاب شرح معانی الآثار کی شرح تیار کی جو اللہ کی توفیق سے کئی ضخیم جلدوں میں ہے. تقرب اللہ میں نے یہ کلمات تحریر کر دیے. اللہ تعالیٰ اس کتاب کو قبول فرمائے اور بندگان خدا کو نفع پہنچائے. ابو الحسن علی ندوی, سہارنپور. ترجمہ از عربی بقلم مولانا سید عبداللہ حسنی ندوی. پیش لفظ برائے اردو ترجمہ حیات الصحابہ از مولانا سید ابو الحسن علی حسنی ندوی. یہ کتاب اصلاً عربی میں لکھی گئی تھی جو اسلام اور مسلمانوں کی عالمگیر اور دائمی مستند اور محبوب مذہبی اور علمی زبان ہے اور ہمیشہ رہے گی, اسی لیے کہ اللہ تعالیٰ فرما چکا ہے انا نحنو نزلنا ذکرا و انا لہ لحافظون, یعنی ہم نے قرآن مجید کو نازل کیا اور ہم اس کی دائمی طور پر حفاظت کرنے والے ہیں. کسی کتاب اور صحیفے کی حفاظت کے وعدے میں یہ بات خود بخود شامل ہو جاتی ہے کہ وہ ہمیشہ پڑھا اور سمجھا جائے گا, اور اس کے لیے ضروری ہے کہ وہ جس زبان میں ہے وہ بھی زندہ اور محفوظ ہو اور بولی اور سمجھی جاتی ہو. مرکز نظام الدین دہلی سے شروع ہونے والی تبلیغی دعوت و تحریک, مصنف کتاب حضرت مولانا محمد یوسف صاحب کے زمانے میں حجاز مقدس اور ممالک عربیہ میں پہنچنے لگی تھی اور وہاں کے اہل علم حضرات اس سے متاثر ہو رہے تھے, اس لیے اس کتاب کا اصلاً اور ابتداءً عربی میں تالیف کرنا مناسب اور برمحل تھا. چنانچہ یہ کتاب پہلی مرتبہ دائرۃ المعارف العثمانیہ حیدرآباد کے عربی پریس سے تباہ ہونے کے بعد اہل علم کے حلقے اور عربی ممالک میں شوق و احترام کے ساتھ لی گئی, پھر دمشق کے دار القلم سے بڑے اہتمام اور حسن طباعت کے ساتھ شائع ہوئی اور دینی اور علمی حلقوں میں قبول ہوئی, اور ابھی اس کا سلسلہ جاری ہے. امید ہے کہ اس کے ابھی مزید ایڈیشن نکلیں گے, لیکن اس کے ساتھ ضرورت تھی کہ بر صغیر ہند و پاک اور بعض ان بیرونی ممالک کے لیے جہاں ہند و پاک کے لوگ بڑی تعداد میں اقامت گزی ہیں اور وہاں اردو بولی اور سمجھی جاتی ہے, اس کا اردو میں سلیس اور معتبر ترجمہ شائع کیا جائے تاکہ ان ملکوں میں جانے والی جماعتیں اور خود وہاں کے دینی ذوق اور جذبے رکھنے والی اور دعوتی کاموں میں حصہ لینے والی اس سے براہ راست استفادہ کر سکیں, اپنی ایمانی چنگاریوں کو فروزہ اور اپنی زندگی اور معاشرت, اخلاق اور جذبات, نیز رجحانات کو مومنین اولین اور آغوش نبوت کے پروردہ دائیان دین کے نقش قدم پر ڈال سکیں. اللہ تعالیٰ نے یہ سعادت مولوی محمد احسان الحق صاحب استاذ مدرسہ عربیہ رائے ونڈ کے حصے میں رکھی تھی. موصوف مظاہر علوم سہارنپور کے فاضل حضرت شیخ الحدیث مولانا زکریہ صاحب کے مجاز اور خود تبلیغی جماعت کے مدرسہ فکر و عمل کے تربیت یافتہ اور اسی کی آغوش کے پروردہ ہیں, اسی لیے کسی ایسی کتاب کے ترجمے کے لیے جو کسی دعوت کے ترجمان ہو اور جذبہ و تاثیر سے معمور ہو, محض اس زبان کا جاننا جس میں وہ کتاب ہے اور اس کو اپنی زبان میں منتقل کر دینے کی صلاحیت کافی نہیں, اس کے لیے خود اس جذبے کا کامل ہونا اور ان مقاصد کا دائی ہونا بھی ضروری ہے جن کی پرورش اور تبلیغ کے لیے یہ کتاب لکھی گئی. الحمدللہ کتاب کے ترجمہ کرنے والے میں یہ سب شرائط پائی جاتی ہیں, وہ ذاتی اور خاندانی, ذہنی اور علمی, باطنی اور روحانی ہر طریقے پر اس دعوت و جماعت کے اصول و مقاصد سے نہ صرف متفق و متاثر ہیں بلکہ ان کے ترجمان اور دائی بھی ہیں. پھر اس اردو ترجمے پر متعدد اہل علم حضرات نے نظر ڈالی ہے اور اپنے مشوروں سے مستفید بھی کیا ہے. اللہ تعالیٰ کی ذات سے امید ہے کہ یہ ترجمہ ہر طرح سے مفید و مؤثر ثابت ہو اور اپنے اہم و بلند مقصد کو پورا کرے. آخر میں یہ ملحوظ رہے کہ یہ ترجمہ دینی اصطلاحات سے ناواقف عام سادہ مسلمان کی سطح کو سامنے رکھ کر کیا گیا ہے اور وہ سادہ اور عام فہم ہونے کے ساتھ مؤثر اور دل آویز ہے. اللہ تعالیٰ اس سے زیادہ سے زیادہ نفع پہنچائے اور قبولیت سے نوازے. ابو الحسن علی ندوی, دار العلوم ندوۃ العلماء, لکھنؤ. بسم اللہ الرحمن الرحیم. کتاب حیات الصحابہ رضی اللہ تعالی عنہم, حصہ اول. اللہ تعالی اور اس کے رسول صلی اللہ علیہ وسلم کی اطاعت کے بارے میں قرآنی آیات. نمبر ایک. الحمدللہ رب العالمین الرحمن الرحیم مالک یوم الدین ایاک نعبد و ایاک نستعین اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین. ترجمہ. سب تعریفیں اللہ کے لیے ہیں جو پالنے والا, سارے جہان کا بے حد مہربان, نہایت رحم والا, مالک روز جزا کا. تیری ہی ہم بندگی کرتے ہیں اور تجھی سے مدد چاہتے ہیں, بتلا ہم کو راہ سیدھی, راہ ان لوگوں کی جن پر تو نے فضل فرمایا, جن پر نہ تیرا غصہ ہوا اور نہ وہ گمراہ ہوئے. سورہ فاتحہ. نمبر دو. ان اللہ ربی و ربکم فاعبدوہ ھذا صراط مستقیم. آل عمران. ترجمہ. بے شک اللہ ہے رب میرا اور رب تمہارا, سو اس کی بندگی کرو, یہی راہ سیدھی ہے. نمبر تین. قل اننی ھدانی ربی الی صراط مستقیم دینا قیما ملۃ ابراہیم حنیفا وما کان من المشرکین قل انی صلاتی و نسکی و محیای و مماتی للہ رب العالمین لا شریک لہ و بذالک امرت و انا اول المسلمین. سورہ انعام. ترجمہ. تو کہہ دے مجھ کو سجھائی میرے رب نے راہ سیدھی دین صحیح ملت ابراہیم کی جو ایک ہی طرف کا تھا اور نہ تھا شرک والوں میں, تو کہہ کہ میری نماز اور میری قربانی اور میرا جینا اور میرا مرنا اللہ ہی کے لیے ہے جو پالنے والا سارے جہاں کا ہے, کوئی نہیں اس کا شریک اور یہی مجھ کو حکم ہوا اور میں سب سے پہلے فرما بردار ہوں. نمبر چار. قل یا ایہا الناس انی رسول اللہ الیکم جمیعاً الذی لہ ملک السماوات والارض لا الہ الا ہوا یحیی و یمیت فآمنوا باللہ و رسولہ النبی الامی الذی یؤمن باللہ و کلماتہ و اتبعوہ لعلکم تہتدون. الاعراف. ترجمہ. تو کہہ اے لوگوں, میں رسول ہوں اللہ کا تم سب کی طرف, جس کی حکومت ہے آسمانوں اور زمین میں, کسی کی بندگی نہیں اس کے سوا, وہی جلاتا ہے اور مارتا ہے, سو ایمان لاؤ اللہ پر اور اس کے بھیجے ہوئے نبی امی پر, جو کہ یقین رکھتا ہے اللہ پر اور اس کے سب کلاموں پر, اور اس کی پیروی کرو تاکہ تم راہ پاؤ. نمبر پانچ. وما ارسلنا من الرسول الا ليطاع باذن الله ولو انهم اذ ظلموا انفسهم جاءوك فاستغفروا الله واستغفر لهم الرسول لوجدوا الله توابا رحيما. سورہ نساء. ترجمہ. اور ہم نے کوئی رسول نہیں بھیجا مگر اسی واسطے کہ اس کا حکم مانے اللہ کے فرمانے سے, اور اگر وہ لوگ جس وقت انہوں نے اپنا برا کیا تھا آتے تیرے پاس پھر اللہ سے معافی چاہتے اور رسول بھی ان کو بخشواتا, تو البتہ اللہ کو پاتے, معاف کرنے والا مہربان. نمبر چھ. یا ایھا الذین آمنوا اطیعوا اللہ ورسولہ ولا تولوا عنہ وانتم تسمعون. انفال. ترجمہ. اے ایمان والو, حکم مانو اللہ کا اور اس کے رسول کا اور اس سے مت پھرو سن کر. نمبر سات. وَآتِيُوا اللَّهَ وَالرَّسُولَ لَعَلَّكُمْ تُرْحَمُونَ. آل عمران. ترجمہ. और हुक्म मानो अल्लाह का और रसूल का ताकि तुम पर रहम हो। नंबर 8, वातीउल्लाह व रसूलहु व ला तनाज़ु फतफशलु व तज़हबरीहकुम वस्बिरु इन्नल्लाह मअस्साबिरीन। अल-अनफाल। तर्जुमा, और हुक्म मानो अल्लाह का और उसके रसूल का और आपस में ना झगड़ो, बस नामर्द हो जाओगे और जाती रहेगी तुम्हारी हवा, और सब्र करो, बेशक अल्लाह साथ है सब्र करने वालों के। पार्ट नंबर 1 यहाँ मुकम्मल होता है।